नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठे। आज मिति 2079 साल कार्तिक महिनाको 27 गते आइतबार, तदनुसार 2022 नोभेम्बर 13 तारीक, नेपाल सम्बत 1143। गणतन्त्र र संघीयताको स्थायित्व आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र संघीयताको स्थायित्व आजको आवश्यकता भएको बताउनु भएको छ। नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा हिजो आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै वहाँले राष्ट्रिय एकताका लागि स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागि लोकतान्त्रिक वाम गठबन्धन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। वहाँले आफ्नै देशमा स्रोतको विकास गरेर देशलाई सम्पन्न बनाउने योजना आफूहरूसँग रहेको जानकारी दिनुभयो। वहाँले भन्नुभयो, नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ। आफ्नै देशमा उद्योग खोली जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ। प्रधानमन्त्री देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो। वहाँले भन्नुभयो, हामी अहिलेको चुनाव जित्छौं भने दुई तीनवटा चुनावसम्म सहकार्य गरेर अगाडि बढ़छौं। वहाँले गणतन्त्रलाई स्थायित्व दिने दायित्व पनि गठबन्धन दलहरूमा रहेको भन्दै गठबन्धन एक भएर अघि बढ़ेमा नेपाल राष्ट्र सच्चा मानेमा समावेशी समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने विश्वास लिएको छु। गणतन्त्र र संघीयताको स्थायित्व आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। विकासका काममा पूर्वाग्रह राख्नु हुँदैन ओलीको भनाईलाई नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 750 मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गरेरै छाड्ने बताउनु भएको छ। नेकपा एमाले डोटीले हिजो दीपायलमा आयोजना गरेको वृहत चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै वहाँले पश्चिम सेती निर्माणका विषयमा विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले उक्त जलविद्युत निर्माण गरेर छोड्ने बताउनुभयो। वहाँले भन्नुभयो, पश्चिम सेती निर्माणका विषयमा एमाले सधैँ सकारात्मक छ, हामी उक्त जलविद्युत आयोजना निर्माण गरेर छोड्छौं। ओलीले डोटीको सिलगढ़ीमा रहेका विद्यालयमा विभिन्न विषयका प्राविधिक विषयहरू समावेश गरेर पढ़ाई शुरू गरिने बताउनुभयो। यसै गरी उहाँले दुई वर्षभित्रमा सबै बालबालिका विद्यालय पुर्याउने एमालेको लक्ष्य रहेकाले बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो। विकासका काममा पूर्वाग्रह राख्नु हुँदैन नेकपा एमालेका अध्यक्ष ओलीको भनाईलाई नेपाल समाचार पत्रले मुख्य समाचार बनाएको छ। दुई हजार चौरात्तरमा 15,000 भन्दा बढ़ी मतान्तर भएका क्षेत्रमा स्थानीय चुनावमा कति बदलियो अंक गणित शीर्षक दिँदै नयाँ पत्रिकाको मुख्य खबर छ। 2074 निर्वाचनमा 20 क्षेत्र यस्ता थिए जहाँ 15,000 भन्दा धेरै मतान्तरले जित हार भएको थियो। गत स्थानीय निर्वाचनमा दलीय समीकरण उल्टिएपछि यी क्षेत्रको मतको अंक गणितमा पनि निकै फेरबदल आएको छ। त्यसलाई आधार मान्दा 2074 ठूलो मतान्तरले हारजित भएका धेरै क्षेत्रमा यसपटक नतिजा हेरफेर हुने सम्भावना देखिन्छ। यद्यपि साना दल र स्वतन्त्र उम्मेद्वारहरूले पनि नतिजा केही प्रभावित पार्ने विश्लेषकहरूको अनुमान छ। 165 निर्वाचन क्षेत्रमध्ये 15,000 भन्दा बढ़ी भोटले जित निकाल्ने 20 उम्मेद्वारमा तत्कालीन वाम गठबन्धनबाट एमालेका 11, माओवादीका 4 र जनमोर्चाका 1 थिए। उनीहरू बाहेक तत्कालीन राजपाका 3 र नेमकिपा का एक उम्मेद्वारले पनि 15,000 भन्दा बढ़ी मतले जीत निकालेका थिए। अहिले तत्कालीन वाम गठबन्धन भत्किएको छ। कांग्रेस नेतृत्वमा सत्ता र एमाले नेतृत्वमा विपक्षी गठबन्धन छ। गत वैशाखको स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा 2074 धेरै मतान्तरले जितेका एमाले अध्यक्ष केपी ओली, एमालेकै कृष्णभक्त पोखरेल र एलपी सावा मात्रै अहिले गठबन्धन भन्दा अगाडि देखिनुहुन्छ। माओवादी 3 क्षेत्रमा अगाडि देखिन्छ। 2074 माओवादीबाटै फराकिलो मतान्तरले जित्नुभएका नेता टोप बहादुर रायमाझी अहिले एमालेमा हुनुहुन्छ। उहाँसहित एमालेका 9 उम्मेद्वार सत्ता गठबन्धन भन्दा पछाडि रहनु भएको छ। 2074 सबैभन्दा धेरै मतान्तरले जितेको एमाले दोलखामा पनि पछाडि छ। 2074 15,000 भन्दा बढ़ी मतान्तर भएका क्षेत्रमा स्थानीय चुनावमा कति बदलियो अंक गणित शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। आलमको मुद्दा 3 वर्षसम्म एउटा पनि सुनवाई भएन, यो शीर्षक हो कान्तिपुरको मुख्य समाचारको। सर्वोच्च अदालतको हस्तक्षेपपछि मोहम्मद अफताब आलम विरूद्ध जिल्ला अदालत रौतहटमा दायर भएको मुद्दामा 3 वर्षसम्म एउटा पनि सुनवाई भएको छैन। आफ्नै कार्यकर्तालाई जिउँदै इटाभट्टाको भुङ्ग्रोमा हालेको उजुरी परेको 12 वर्षपछि मात्र 2076 असोजमा मुद्दा दायर भएको थियो। त्यस यता पनि आलम पक्षले चाहे जस्तै सुनवाई हुँदा दबावमा परेका पीड़ित परिवारको बयान फेरिन थालेको छ। 2064 चैत्र 28 सम्पन्न पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन भएको यो घटनापछि देशमा तेस्रो निर्वाचन हुँदैछ। यो 15 वर्षमा स्वयं आलम 2 पटक सांसद र 1 पटक मन्त्री पनि बन्नुभयो। जघन्य अभियोगमा 3 वर्ष अघि पक्राउ परेपछि पनि आलमको राजनैतिक बोलबाला कम भएको छैन। एक छोरा राजीव आलम गत स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने अर्का छोरा फिरदोस आलम यसपालि सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार हुनुहुन्छ। आलमको मुद्दा 3 वर्षसम्म एउटा पनि सुनवाई भएन, कान्तिपुरले मुख्य खबर बनाएको छ। निर्वाचनको मुखमा बढ़्यो चोरी तस्करी, कारोबारले मुख्य खबर बनाएको छ। आगामी मंगिर 4 हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूमा चोरी तस्करी बढ़ेको छ। भारतीय सीमासँग जोड़िएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुल्ला क्षेत्रबाट चोरी तस्करी बढ़ेको हो। आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरूपयोग गर्दै चोरी तस्करीमा संलग्न विभिन्न गिरोह अहिले बढ़ी सक्रिय बनेको देखिएको छ। राजनैतिक सरगर्मीसँगै सुरक्षा निकायको ध्यान पनि अहिले निर्वाचनमा बढ़ी केन्द्रित हुँदा चोरी तस्करी गर्नेहरूलाई सजिलो बनेको छ। निर्वाचनको मुखमा बढ़्यो चोरी तस्करी, कारोबारले मुख्य खबर बनाएको छ। प्रमुख दलको प्रक्षेपण कति, कान्तिपुरको अग्रपृष्ठमा खबर छ। गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका प्रमुख दलहरूले पहिले भन्दा बढ़ी सीट ल्याउने हिसाब किताब सुनाउँदै मतदातालाई आकर्षण गर्न खोजिरहेका छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा सम्मिलित सत्ता गठबन्धनले 2/3 बहुमत पुग्ने दावी गरेको छ। जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र हृदय त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग तालमेल गरेको एमाले आफ्नै एकल बहुमत पुग्ने दावी गरेको छ। दलहरूको आन्तरिक प्रक्षेपण भने सार्वजनिक रूपमा दावी गरिए भन्दा कम रहेको छ। सत्ता गठबन्धनले आबद्ध दल सबैको मत साझा उम्मेद्वारलाई खसाएर सकेसम्म बढ़ी सीट जित्ने लक्ष्य राखेको छ। एमाले भने सत्ता गठबन्धनभित्र सबै मत स्थानान्तरण नहुने र त्यसबाट आफूलाई लाभ पुग्ने हिसाब गरेको छ। एमाले मंगिर 4 ओली सरकार भन्ने नारा बनाएरै चुनावमा होमिएको छ। स्थानीय चुनावमा 34% मत पाएको एमाले आसन्न चुनावमा 6% मत बढ़ाउने दावी गरेको छ। यति बढ़दा बहुमत पुग्ने उसको आकलन छ। हामी बहुमत ल्याउँछौ, त्यसका लागि अपुग 6% भोट अहिले पुग्छ भन्नेमा विश्वस्त छौं। एमाले उपमहासचिव विष्णु रिमालले भन्नुभयो, कांग्रेस नेता एवं विश्लेषक मेनेन्द्र रिजाल सोचे जस्तै मत ट्रान्सफर भए सत्ता गठबन्धनले प्रत्यक्षतर्फ 136 सीट ल्याउने बताउनुहुन्छ। मत ट्रान्सफर प्रभावी हुन सकेन भने गठबन्धन 88 सीटमा झर्न सक्ने उहाँले बताउनुभयो। प्रमुख दलको प्रक्षेपण कति, कान्तिपुरको अग्रपृष्ठमा खबर छ। सत्र वर्ष 10 सम्झौता शीर्षकमा कारोबारको अग्रपृष्ठमा समाचार छ। सरकारले श्रम गन्तव्य खुलाएर वैधानिक रूपबाट नेपाली नागरिकलाई वैदेशिक रोजगारमा पठाउन शुरू गरेको 17 वर्ष भएको छ। यसबीचमा सरकारले रोजगारीका लागि 178 भन्दा बढ़ी श्रम गन्तव्यमा जान पाउने व्यवस्था गरेको छ। तर कामदारको सुरक्षा र सेवा सुविधासँग जोड़िएको श्रम समझदारी र सम्झौता गर्नमा भने सरकार चुकेको अवस्था छ। वैदेशिक रोजगारीको 17 वर्षीय अवधिमा सरकारले 10 मुलुकसँग मात्र श्रम समझदारी र सम्झौता गरेको छ। वैदेशिक रोजगारीमा सरकारको खेलाची 17 वर्ष 10 सम्झौता शीर्षक दिँदै कारोबारको अग्रपृष्ठमा समाचार छ। बीस निर्वाचन क्षेत्रमा शुरू भएन रणनीतिक सड़क निर्माण, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। निर्वाचन क्षेत्र रणनीतिक सड़क कार्यक्रम घोषणा भएको 19 महिना बितिसक्दा समेत त्यस अन्तर्गतका 20 आयोजनाको निर्माण कार्य शुरू भएको छैन। सड़क विभागले यी आयोजनाको निर्माण कार्य अझै शुरू नभएको पुष्टि गरेको छ। तथ्याङ्क अनुसार त्यसमा 6 वटा आयोजनाको ठेक्का आह्वान नै भएको छैन, अन्य 14 आयोजनाको भने ठेक्का आह्वान भए पनि सम्झौता नभएको हो। तत्कालीन प्रतिनिधि सभाका सदस्यहरूको सिफारिशमा 21 चैत्र 2077 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै स्विच थिचेर एकैपटक 165 वटा संघीय निर्वाचन क्षेत्र रणनीतिक सड़क आयोजनाको उद्घाटन गर्नुभएको थियो। त्यसको 3 वर्षभित्र अर्थात आगामी आर्थिक वर्ष 2080-81 नै यो कार्यक्रम सम्पन्न गर्ने घोषणा गरिएको थियो। तर त्यसको आधा समय बित्दा 145 निर्वाचन क्षेत्रको रणनीतिक सड़कको बल्ल निर्माण शुरू भएको छ। विगतका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर 4, तनहुँ निर्वाचन क्षेत्र नम्बर 2, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 6, बारा निर्वाचन क्षेत्र नम्बर 2, मकवानपुर निर्वाचन क्षेत्र नम्बर 2 र सोलुखुम्बु निर्वाचन क्षेत्र नम्बर 1 रणनीतिक सड़कको अझै ठेक्का आह्वान भएको छैन। 20 निर्वाचन क्षेत्रमा शुरू भएन रणनीतिक सड़क निर्माण, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। बागमती करिडोरका टहरा भत्काउन 10 दिने अल्टिमेटम शीर्षक दिँदै नयाँ पत्रिकाको अर्थ पृष्ठमा नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। सुकुम्बासीका नाममा बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन 10 दिने अल्टिमेटम दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै 10 दिनभित्र टहरा भत्काउन र त्यसभित्रका सामान हटाउन निर्देशन दिएको हो। तोकिएको समयमा घटहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिका अध्यक्ष उद्धव प्रसाद तिमिल सेनाको चेतावनी रहेको छ। बागमती करिडोरका टहरा भत्काउन 10 दिने अल्टिमेटम नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। मौद्रिक नीतिको त्रैमासिक समीक्षा निर्वाचनपछि ब्याजदर घटाएर लगानी बढ़ाउने गृह कार्यमा राष्ट्र बैंक, राजधानीको अर्थपृष्ठको खबर हो यो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अगाडि 4 मंगिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनपछि हुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2079-80 लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी निर्वाचनपछि मात्र हुने बताएको हो। राष्ट्र बैंकले निर्वाचन समाप्त भए लगत्तै मंगिरको पहिलो साता नै त्रैमासिक समीक्षा सार्वजनिक गर्न गृह कार्य तीव्र पारिएको जनाएको छ। राष्ट्र बैंकले गत 6 साउनमा सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगिरको पहिलो साता नै सार्वजनिक हुने गरी तयारीका काम भइसकेको बताएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डाक्टर प्रकाश श्रेष्ठले यस्तो बताउनु भएको हो। मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न असोज महिना देशको आर्थिक तथा वित्तीय तथ्याङ्क आउनुपर्ने हुन्छ। अहिले त्यो तथ्याङ्क सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक रहेको जानकारी गराउनुहुँदै कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन 4 मा भएकाले मौद्रिक समीक्षा निर्वाचनपछि सकभर मंगिरको पहिलो साता नै सार्वजनिक हुन्छ। त्यसका लागि अब विभागीय छलफल शुरू हुन्छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षा निर्वाचनपछि ब्याजदर घटाएर लगानी बढ़ाउने गृह कार्यमा राष्ट्र बैंक, राजधानीको अर्थपृष्ठको खबर हो यो। मिति सकिएको करोड़ भन्दा बढ़ीको पेन्ट्स नष्ट गरिने शीर्षक दिँदै नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले 18 कार्तिकमा जफत गरेको करिब 8,000 बट्टा एसियन पेन्ट्स नष्ट गर्ने भएको छ। विभागको अनुगमन टोलीले एसियन पेन्ट्सको बालकुमारी स्थित मुख्य गोदामबाट 1,08,80,000 बराबरको उपभोगहीन पेन्ट्स जफत गरेको थियो। निरीक्षण अधिकृत कमल भूषालका अनुसार मिति सकिएको 82,55,545 रूपियाँ बराबरको 4,963 वटा पेन्ट्स जफत गरिएको छ। मिति सकिएको करोड़ भन्दा बढ़ीको पेन्ट्स नष्ट गरिने नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा, धान भित्र्याउने चटारो शीर्षकमा गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। निर्वाचनको चहल पहल भइरहँदा सोलुखुम्बुका किसानलाई खेतमा पाकेको धान काट्न र थन्काउन भ्याइ नभ्याइ छ। यस जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुखली, देउसा लगायतका स्थानका किसानलाई धान थन्काउने चटारो भएको हो। सिंचाईको सुविधा भएको, रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादन सन्तोषजनक भएको अनुमान गरिएको छ। धान भित्र्याउने चटारो गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। ब्याजदर विरूद्ध आन्दोलन, निर्वाचनसम्म स्थगित गर्न चेम्बरको आग्रह शीर्षकमा राजधानीको अर्थपृष्ठमा खबर छ। नेपाल चेम्बर अफ कमर्सले पनि बैंक तथा वित्तीय संस्थाले बढ़ाएको चरको ब्याजदर विरूद्ध आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ। ब्याजदर विरूद्ध आन्दोलन निर्वाचनसम्म स्थगित गर्न चेम्बरको आग्रह राजधानीको अर्थपृष्ठको खबर हो यो। नेता घर दैलोमा मतदाता काला पहाड़ शीर्षकमा नागरिकको भित्री पृष्ठमा समाचार छ। प्युठानका राजबहादुर जीसीको गाउँघरमा चुनावी सरगर्मी बढ़दो छ। दलहरू दैलो दैलोमै पुगेर मत मागिरहेका छन्। राजबहादुरकै घरमा उम्मेद्वारहरू पटक पटक पुगिसके उनलाई यसपालिको निर्वाचनमा सहभागी हुन मन छ, तर मतदानको दिनसम्म बस्न सक्ने अवस्था छैन। कारण गरीबी, दशैं तिहार मनाउन आउनुभएका वहाँ मन अमिलो बनाउँदै निर्वाचनमा सहभागी नभई बिहिबार नेपालगंज स्थित जमुनाहा नाका हुँदै रोजगारीका लागि भारत हानिनुभयो। नेता घर दैलोमा मतदाता काला पहाड़ शीर्षक दिँदै नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। हिमाली क्षेत्रमा मतदाताका घरमा तालचा शीर्षकमा नागरिकको भित्री पृष्ठमा खबर छ। हिमाल पारीको जिल्ला मुस्ताङका प्रदेश सभा सदस्य उम्मेद्वार इन्द्र धारा विष्ट अहिले चुनावी प्रचारमा हुनुहुन्छ, तर आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेट्न विष्टलाई निकै नै हम्मे भएको छ। मतदाता भेट्न घर घरमा पुग्दा ढोकामा तालचा लागेको उहाँले भेट्नु भएको छ। त्यो पनि एकाध मतदाताका घरमा नभई अधिकांश मतदाताका घरमा घरका ढोकामा भोटे तालचा लागेको फेला पारेपछि विष्टलाई तनाव छ। चिसो मौसम शुरू भएको छ। हिमाली भेगमा अहिलेसम्म खासै हिमपात नभए पनि चिसो भने बढ़ेको छ। चिसो बढ़न थालेपछि हिमाली जिल्लाका माथिल्लो भेगका बासिन्दा जाड़ो छल्न तल पोखरा काठमाण्डु झरेपछि गाउँ रित्तिदै गएको हो। हिमाली क्षेत्रमा मतदाताका घरमा तालचा नागरिकको भित्री पृष्ठमा खबर छ। कम्पनीले रकम नदिँदा भुक्तानीमा ढिलाई, अर्थ वाणिज्य पृष्ठ कान्तिपुरमा भएको समाचार हो यो। नियामक निकाय बीमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरूले कोरोना बीमाको रकम दिन आनाकानी गरेका छन्। कम्पनीहरूले पैसा नदिँदा बीमा रकम भुक्तानीमा ढिलाइ भएको हो। निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा संचालकहरूको संस्था निर्जीवन बीमा व्यवसायी संघले थप रकम भुक्तानी दिन नसकिने निर्णय गरेको हो। संघको यही निर्णयका कारण बहुसंख्यक कम्पनीले प्राधिकरणको निर्देशन अनुसार रकम दिन आनाकानी गरेको स्रोतको दावी छ। कोरोना बीमा कम्पनीले रकम नदिँदा भुक्तानीमा ढिलाई, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। अब कार्यक्रममा सम्पादकीय प्राकृतिक सम्पदा संरक्षण, गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। अतिशय मानवीय लोप प्रकृति विनाशको कारण बनेको छ। विश्वमा तापमान वृद्धि भौतिक सुख सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदै हुँदैछ। औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनायो। औद्योगिक विकास तथा समृद्धिको नाम दिइएको त्यस आधुनिक विकास व्यापक ऊर्जामा आधारित थियो। जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बन्यो। त्यसले फाल्ने दूषित धुवा नै विश्व तापमान बनाउने मूल कारण बन्यो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन्। प्राकृतिक चक्रमा अवरोध छ। त्यसको प्रत्यक्ष असर हाम्रो मनोरम हिम श्रृंखलामा समेत परेको छ। विश्व तापमान वृद्धिको क्रमसँगै आउँदो तीन दशक भन्दा कमको अवधिमा अर्थात सन् 2050 सम्म संसारभरिका 50 वटा हिमाली विश्व सम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्न सक्ने अनुमान छ। प्राकृतिक सम्पदा संरक्षण गोर्खापत्रको सम्पादकीय हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।